यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 3075 जनामा कोरोना भाइरस संक्रमण। कोरोना विरूद्धको खोप लगाएकालाई नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसले कम असर गर्ने संक्रामक रोग विज्ञको भनाई। नेपालको आर्थिक वृद्धि दर 3.9% हुने विश्व बैंकको प्रक्षेपण। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा अझै केही दिन हल्का वर्षा र हिमपातको सम्भावना। र भारतमा एकै दिन झण्डै 2,00,000 जनामा कोरोना भाइरस संक्रमण।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपालमा आज थप 3075 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 13,036 नमूनाको पीसीआर परीक्षण गर्दा 3075 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी गएको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1538 जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा 134, ललितपुरमा 236 र काठमाडौँमा 1128 गरी 1538 जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा 12 देखि 18 वर्षसम्मका किशोर किशोरीलाई मोडर्ना र फाइजर खोप अभियान सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राले बताउनुभयो। हाल नेपालमा 18 वर्षमाथिका 58% नागरिकले दुवै मात्रा खोप लगाइसकेको प्रवक्ता मिश्राले जानकारी दिनुभयो। माघको पहिलो हप्तादेखि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई बुस्टर डोज लगाउने प्रवक्ता मिश्राले जानकारी दिनुभयो।
नेपाल सरकारले यही आउँदो माघको पहिलो सातादेखि अग्रपन्थीमा खटिएका काम गर्ने सबै स्वास्थ्य कर्मीहरूलाई COVID-19 बुस्टर डोज प्रदान गर्ने गरी काम गरिरहेको सन्दर्भमा बुस्टर डोज लगाउनका लागि तोकिएका सबैमा पहिले जुन खोप लगाएको हो सोही प्रकृतिको खोप अर्थात् पहिलो वेरोसेल लगाएकाहरूले बुस्टर डोज पनि वेरोसेल, कोविशील्ड लगाएकाहरूले बुस्टर डोज पनि कोविशील्ड नै लगाउनु पर्ने कुरा जानकारी गराउन चाहन्छु।
देशभर 11,690 जना सक्रिय संक्रमित रहेका छन्, जसमा आईसीयूमा 87 जना र भेन्टिलेटरमा 22 जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर मिश्राले जानकारी दिनुभयो। आज कोरोना संक्रमणबाट 278 जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण 2 जनाको मृत्यु भएको छ। यसैगरी संक्रामक रोग विशेषज्ञ प्राध्यापक डाक्टर जनक कोइरालाले कोरोना विरूद्धको भ्याक्सिन लगाएकालाई कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसले कम असर गर्ने बताउनु भएको छ। विशेषज्ञ प्राध्यापक डाक्टर कोइरालाले पहिलो दोस्रो लहरको तुलनामा ओमिक्रोन भाइरस बढ़ी फैलने भएकाले यसले 1 जनाबाट 10 जनालाई संक्रमित बनाउँदै द्रुत गतिमा फैलने बताउनुभयो। दोस्रो लहरको डेल्टा भाइरसले सिधै फोक्सोमा इन्फेक्सन गरी निमोनिया बनाउने तर ओमिक्रोनले फोक्सोभन्दा पनि माथिल्लो श्वास नलीमा इन्फेक्सन बनाउने हुँदा रुगा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, जीव तथा टाउको दुख्ने लक्षण देखिन्छ। कोरोना विरूद्धको भ्याक्सिन लगाउने व्यक्तिको तुलनामा नलगाउने व्यक्तिको मृत्यु हुने सम्भावना 20 गुणा बढ़ी हुने र खोप लगाएकालाई सिकिस्त बिरामी नपार्ने प्राध्यापक डाक्टर कोइरालाले जानकारी दिनुभयो। विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको कुल गार्हस्थ उत्पादन 3.9% रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले विश्वव्यापी आर्थिक सम्भावना शीर्षकमा आज जारी गरेको प्रतिवेदनमा सन् 2022-23 नेपालको आर्थिक वृद्धि दर 3.9% हुने अनुमान गरिएको छ। महामारीबाट बस्न खोप लगाउने जनसंख्यामा बढ़ोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि 3.9% हुने प्रक्षेपण गरेको हो। COVID-19 महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान विकासशील अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख भएको प्रतिवेदनले औल्याएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनैतिक दलसँग यही पुस 30 गते शुक्रबार परामर्श गर्ने भएको छ। आगामी माघ 12 गतेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी गरगहना खरिद बिक्री सम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयमा आज आयोजित सुनचाँदी व्यवसायी संघको छलफलमा मन्त्री खाँडले सुनचाँदी आयात र निर्यात, व्यवसायको सुरक्षा र ओसार पसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्ण रूपमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो। मन्त्री खाँडले सम्बन्धित मन्त्रालय, सरकारवाला संघ संस्था र विज्ञ संघको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने बताउनुभयो। सरकारले राष्ट्रिय भूकम्प सुरक्षा दिवस अन्तर्गत यस वर्षको मूल कार्यक्रम ललितपुरको पाटन दरबार क्षेत्रमा गर्ने भएको छ। 24 राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले आज पत्रकार सम्मेलन गरेर भूकम्प सुरक्षा दिवस अन्तर्गतको मूल कार्यक्रम ललितपुरमा गर्ने जानकारी दिएको हो। पाटन दरबार क्षेत्रमा माघ 2 गते दिउँसो 2 बजे मुख्य कार्यक्रम गर्न लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले जानकारी दिनुभयो। भूकम्प जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी र सुरक्षित भवन निर्माण लगायतका विषयमा विभिन्न संस्था मार्फत देशभर कार्यक्रम आयोजना गरिने उपसमितिका सदस्य सचिव, भूकम्प प्रविधि राष्ट्रिय समाजका निर्देशक गणेश जिमीले जानकारी दिनुभयो। भूकम्पीय सचेतना, सुरक्षित संरचना नारा तय भएको यो दिवस 7 प्रदेश सरकारसहित 77 जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने उपसमितिले जनाएको छ। 1990 सालको महाभूकम्पको स्मृतिमा सरकारले 2055 सालदेखि हरेक वर्ष माघ 2 गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। पछिल्लो केही दिन यता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपात समेत भएको छ। यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद मन्जु बासीले जानकारी दिनुभयो। आगामी शुक्रबारदेखि अझै अर्को मौसमी प्रणाली समेत विकसित हुने सम्भावना रहेको उहाँले बताउनुभयो। विभागले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जाजरकोट जिल्लाका कतिपय स्थानीय तहमा अझै पनि केन्द्रीय प्रसारणको लाइनको बिजुली पुग्न सकेको छैन। नेपाल विद्युत प्राधिकरणको जाजरकोट वितरण केन्द्रले जिल्लामा विद्युत वितरण कार्य सञ्चालन गरेको 5 वर्ष पुग्दा पनि केन्द्रीय प्रसारणले विद्युत लाइन जोड्न ढिलाइ गर्दा स्थानीय अध्ययारोमा बस्न बाध्य छन्। जाजरकोटबाट बद्री पन्तको रिपोर्ट।
कुसे गाउँपालिका पाँचका अध्यक्ष तीर्थ थापा घर नजिकै केन्द्रीय प्रसारण विद्युत लाइनको पोल गाड्दा बिजुली बाल्न पाइने भयो भनेर खुसीले गदगद हुनुहुन्थ्यो। तर 4 वर्ष बित्यो, बिजुली बत्ती भने पलेन। थापा जस्तै सोही ठाउँका चक्रबहादुर थापाको पनि बिजुली बाल्ने रहर मरिसकेको छ। सदरमुकाम वरिपरिका केही ठाउँमा मात्र केन्द्रीय प्रसारण पुगेको भए पनि दुर्गम गाउँसम्म पुग्न सकेको छैन।
केन्द्रीय लाइनको अवस्था हेर्ने हो भने साह्रै दयनीय छ। कतिपय गाउँपालिका भएको क्षेत्रहरूमा, नगरपालिका भएको क्षेत्रहरूमा स्थानीय तहहरूमा समेत विद्युत विस्तार पुगेको छैन भने कुनकन्द्राको कुरा त त्यो सपनाको कुरा भयो।
पोलहरू गाडेको 4 वर्ष भइसक्यो, डेलिगेसन लिएर जिल्लामा 2-2 पटक गइसक्यो, विद्युत कार्यालयले पनि सुन्दैन, जनताहरू अँध्यारोमा बस्नु परेको छ।
4 वर्ष भयो पोल बिछ्याएको, पोलहरू ढलिसकेका छन्, तारहरू चुट्टिसकेका छन्, एकदमै अलपत्र छ।
खलङ्गाबाट नलगा नगरपालिका हुँदै बारेकोट र कुसे गाउँपालिकासम्म बिजुली विस्तारका लागि वाइपी कन्ट्रक्सनले 6 महिनामा निर्माण काम सक्ने गरी 2072 सालमा ठेका सम्झौता गरेको थियो। तर 4 वर्षसम्म काम नगर्दा स्थानीयको केन्द्रीय विद्युत बाल्ने रहर अधुरै रहेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले के कति कारणले केन्द्रीय प्रसारण लाइन वितरण गर्न ढिलाइ भएको हो भन्ने जानकारी माग गरिएको बताउनुभयो।
72 सालमा लिएको ठेक्का अहिलेसम्म सम्पन्न गर्न सकेको छैन। यहाँ विद्युतीकरणको कामहरू एकदम अलपत्र परेको छ। त्यहाँ कार्यालय प्रमुखसँग कुरा गरेर यो विषयमा के भएको छ तुरन्त जानकारी पठाउनु भन्ने मैले कुरा गरेको छु।
जाजरकोट वितरण केन्द्रका प्रमुख अभिषेक राज कलवार प्रादेशिक कार्यालय सुर्खेतबाट ठेक्का भएको काम अलपत्र परेको बताउँदै त्यसलाई बनाउन आफूले पहल थालेको बताउनुहुन्छ।
सामान पहिला थिएन, अहिले सामान पर्याप्त मात्रामा पाइसके, काम पनि स्टार्ट गरिसके, काम सकोस् भनेर हामीले पनि पहल गरेका छौँ।
जिल्लाका 7 स्थानीय तह मध्ये स्थानमा मात्र केन्द्रीय विद्युत पुगेको छ। विद्युत नहुँदा सरकारी सेवा प्रवाह, बैंक तथा पठन पाठन, उद्योग सञ्चालन लगायतमा बाधा पुगेको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक आयोजनालाई द्रुत रूपमा अगाडि बढ़ाउने सन्दर्भमा सरकारवाला मन्त्रालय लगायत सबैलाई आफ्नो दायित्व पूरा गर्न निर्देशन दिएको छ। समितिको आजको बैठकले द्रुत मार्ग निर्माण तोकिएको समयभित्र पूरा गर्ने सिलसिलामा देखिएका चुनौती र समस्या हटाउन चाल्नुपर्ने कदमबारे सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो। बैठकले रक्षा, अर्थ, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई द्रुत मार्ग समय अवधिभित्र अर्थात आर्थिक वर्ष 2080-81 भित्र पूरा गर्न आफ्नो मन्त्रालयमा पर्ने दायित्व यथाशीघ्र पालना गर्न निर्देशन दिएको समितिका सभापति रामनारायण बिणारीले जानकारी दिनुभयो। बीमा सम्बन्धी चेतनाको अभावका कारण पाँच थरका किसान कृषि तथा पशुपक्षी बीमाप्रति उत्साहित देखिँदैनन्। किसानलाई बीमा गर्नुपर्छ भन्ने जानकारी नै नभएकाले लाखौंको बालीनाली तथा पशुपक्षीको क्षति भएमा आफै बेहोर्नुपर्ने बाध्यता छ। पाँच थरबाट दुर्गा खनालको रिपोर्ट।
आर्थिक क्षतिको जोखिम हस्तान्तरणको लागि बीमा आवश्यक छ भन्ने जानकारी किसानले नपाउँदा लाखौंको बालीनाली तथा पशुको क्षति भएमा आफै बेहोर्नुपर्ने बाध्यता छ।
म बाख्रा पनि पाल्छु तर अहिलेसम्म बीमाको ज्ञान नभएर चाहिँ मैले गरेको छैन, गाईको पनि गरेका छैन, खेतीको पनि गरेका छैन।
कृषि तथा पशुपक्षी बीमा गर्नको लागि नेपाल सरकारले 80% र कृषकले 20% मात्रै बीमा शुल्क बेहोर्नुपर्ने भए पनि कृषकहरू बीमा प्रति आकर्षण भएको पाइँदैन। बेमौसमी वर्षाका कारण गत कार्तिक महिना जिल्लाको मिक्लाजुङ गाउँपालिकामा कृषि र पशुधनतर्फ मात्र 4,29,86,000 रूपियाँ र फाल्गुनन्द गाउँपालिकामा 1 करोड़ रूपियाँ बराबरको क्षति भयो। बीमा नगरेकै कारण किसानहरूले ठूलो क्षति बेहोर्नु पर्यो। मिक्लाजुङ 7 का कृषक विजय राई।
बाढी पहिरोको कारणले क्षति हाम्रो मिक्लाजुङमा पनि अत्याधिक भएको छ। त्यसमा पनि कृषि सम्बन्धी निकै नै ठूलो क्षति हो। जुन क्षतिपूर्ति पाउनुपर्ने त्योबाट हामी वञ्चित भएका छौँ। कृषकहरूलाई कृषि सम्बन्धी बीमा गर्नुपर्छ भन्ने त्यो ज्ञान पनि भएन। एक
बीमाको नियमलाई फराकिलो बनाएर कृषकहरूमा चेतना फैलाउन र बीमा कम्पनीहरूले तदारुकता देखाउन सके कृषि बीमा प्रभावकारी हुने फिदिम नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख तीर्थ मिश्र बताउनुहुन्छ।
राज्य तर्फबाट अथवा बीमा कम्पनीहरूको तर्फबाट अलि रिक्स बढी झुटफुसमा पनि काम हुन्छ कि भन्ने खालको पनि एउटा चाहिँ त्यो कारणले अलिक बीमा कम्पनीहरूले अल्छी गरेको हो कि जस्तो पनि देखिन्छ। समायोजन गरेर दुवै तर्फ मिड पोइन्टमा ल्याएर अलिक फराकिलो दायरा बनाएर जानुपर्छ कि जसले गर्दा खानहरूलाई दुःखसँगले
कृषि तथा पशुपक्षी बीमा गर्नको लागि स्थानीय सरकारले कृषक सामु जनचेतना फैलाउन सके किसानहरू बीमा प्रति आकर्षित भई व्यावसायिक बन्न सक्छन्। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमार पासवान विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ। पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रूपमा कार्यरत रहँदा मलको नियमअनुसार हिसाब नराखी आफू खुशी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको उजुरीको आधारमा अनुसन्धान गर्दा 18 लाख रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको खुलेकाले विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। सोलुखुम्बुको फापुलुमा संचालित जिल्ला सामुदायिक आँखा केन्द्रबाट एक वर्षमा 10,500 भन्दा बढ़ीले आँखाको विभिन्न रोगको उपचार गराएका छन्। सन् 2021मा 10,752 जनाले आँखा जाँच तथा उपचार गराएको केन्द्रका प्रमुख पुष्प बाबु बस्नेतले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसबाट एकै दिनमा झण्डै 2 लाख नयाँ संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरूले आज दिएको जानकारी अनुसार पछिल्लो 24 घण्टामा 1,94,720 नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या 3,60,70,510 पुगेको जनाएको छ। यसैबीच मेक्सिकोका स्वास्थ्य अधिकारीले कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट ट्रिटमेन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन्। स्वास्थ्य अधिकारीहरूले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टा भेरिएन्ट भन्दा कम खतरनाक भएको पाइएको जनाएका छन्। उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनले आफ्नो उपस्थितिमा फेरि अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ। उत्तर कोरियाली सरकारी संचार माध्यमले बताए अनुसार हिजो गरिएको सो परीक्षणमा क्षेप्यास्त्रले समुद्रमा 1000 किलोमिटरको दूरी पार गरी लक्ष्य भेदन गरेको थियो। उत्तर कोरियाले गरेको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो। पछिल्लो पटक उत्तर कोरियाले क्षेप्यास्त्र निर्माणमा नयाँ प्रविधि भित्त्याउन थालेको भन्दै अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको निर्वाचन कानूनमा सुधार ल्याउनुपर्नेमा जोड़ दिँदै सिनेटका कानूनहरूमा ऐतिहासिक परिवर्तन गर्न सबैलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति बाइडेनले विपक्षीहरूको समर्थन बिना नै मतदान प्रक्रियामा सुधार गर्न सकिने बताउनुभयो। बाइडेनको निर्वाचन सुधार सम्बन्धी योजनामा उहाँकै दलका दुई सांसदले साथ दिएका छैनन् भने विपक्षी रिपब्लिकनका कुनै सांसदको समर्थन छैन। राष्ट्रपति बाइडेन राज्य राज्यमा फरक फरक निर्वाचन कानून भन्दा देशभरि नै एउटै कानून लागू गर्ने पक्षमा हुनुहुन्छ। ब्राजिलमा लगातार परेको वर्षा र पहिरोमा परी कम्तीमा 10 जनाको मृत्यु भएको छ। दक्षिण पूर्वी क्षेत्रमा गएको पहिरोमा परी एकै परिवारका दुई तथा उनीहरूका दुई सन्तान पुरिएका छन्। पुरिएको स्थानबाट उनीहरूको उद्धार कार्य भइरहे पनि भारी वर्षाका कारण निकै कठिन भएको अधिकारीहरूले बताएका छन्। वर्षा अझै केही समय नरोकिने भएकाले घर बाहिर ननिस्किन सूचना जारी गरिएको छ। अब आर्थिक समाचार।
दुई दशक अघिदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मजगाउँ विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक भौतिक संरचनाहरूको निर्माण शुरू भएको छ। मजगाउँ विमानस्थलमा बन्ने संरचनाहरूको बुधबार शिलान्यास गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मजगाउँ विमानस्थलमा 1525 मिटरको रनवेलाई बढाएर 2500 मिटर पुर्याउने बताउनुभयो। मन्त्री आलेले कैलालीको धनगढ़ी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढ़ाइसकिएको बताउनुभयो। 2030 सालदेखि 2056 सालसम्म नियमित सञ्चालन भएको विमानस्थल त्यस यता बन्द अवस्थामा रहेको छ। 22 वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको आर्थिक साझेदारी र सबै पक्षको सक्रियतामा काम अगाडि बढेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको मंगिरसम्ममा 1,55,00,000,000 राजस्व संकलन गरेको छ। मंगिरसम्ममा 1,51,00,000,000 लक्ष्य रहेकोमा लक्ष्यभन्दा 20% बढी राजस्व संकलन भएको विभागका प्रवक्ता राजु प्याकुरेलले जानकारी दिनुभयो। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको आयकरको पहिलो किस्ता बापतको कर तथा विवरण यही पुष मसान्तसम्म दाखिला गर्न आग्रह गरेको छ। विभागले आर्थिक वर्ष 2078-79 आयकरको पहिलो किस्ता बापतको 40% हुने रकम पुष मसान्तसम्म दाखिला गर्न आग्रह गरेको विभागका प्रवक्ता प्याकुरेलले जानकारी दिनुभयो। विभागले ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर बापतको रकम दाखिला गर्न सकिने विभागले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार रमेश टमाटाबाट।
विभागीय टीम नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरूष भलिबल च्याम्पियनशीपको पुरूषतर्फ लगातार तेस्रो जित निकालेको छ। पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार एपीएफ क्लबलाई 3-1 सेटमा हराउँदै पुलिसले लगातार तेस्रो जित निकालेको हो। यस जितसँगै पुलिसले 3 खेलमा 8 अंक जोड़ेको छ। पुलिस शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा पुलिसले हेल्प नेपाललाई 3-2 सेटमा हराएको थियो। यस्तै साबिक विजेता गण्डकी प्रदेशलाई 3-0 सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको थियो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरूषतर्फ 5 र महिलातर्फ 5 गरी कुल 10 टीमको सहभागिता रहेको छ। प्रतियोगिताको महिला र पुरूष उपाधि विजेता टीमले समान 3-3 लाख, उपविजेता टीमले 1,50,000, तेस्रो हुने टीमले समान 75,000 र सान्त्वना हुने टीमले 35,000 रूपियाँ प्राप्त गर्नेछन्। बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनु माया छन्त्याल 24 पुरूष तथा 9 महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता 2022 राष्ट्रिय कृतिमान राख्न सफल भएका छन्। 13 दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले 59 केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्न्याचको 74 केजी, क्लीन एण्ड जर्कमा 97 केजी र कुलमा 171 केजी तौलमा सुधार गर्दै स्न्याचमा 78 केजी, क्लीन एण्ड जर्कमा 98 केजी सहित कुलमा 176 केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई प्रदेश नम्बर एक बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 17.5 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलीमिटर। काठमाडौँको अधिकतम 17.5 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.1 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा आज थप 3075 जनामा कोरोना भाइरस संक्रमण। कोरोना विरूद्धको खोप लगाएकालाई नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसले कम असर गर्ने संक्रामक रोग विज्ञको भनाई। नेपालको आर्थिक वृद्धि दर 3.9% हुने विश्व बैंकको प्रक्षेपण। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा अझै केही दिन हल्का वर्षा र हिमपातको सम्भावना। र भारतमा एकै दिन झण्डै 2,00,000 जनामा कोरोना भाइरस संक्रमण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।